यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। कूटनीतिक माध्यमबाट नेपाल भारत बीचको सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको परराष्ट्र मन्त्री शिशिर खनालको भनाई। अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलन 9 बुधे सन्देश पत्र जारी गर्दै कैलालीको टीकापुरमा सम्पन्न। हुलाकी सड़क अन्तर्गत दाङ बाँके र बर्दिया खण्डको करिब 36 किलोमिटर सड़क विस्तार शुरू। हुम्ला हुँदै मानसरोवर र कैलाश जाने विदेशी तीर्थयात्रीको संख्यामा वृद्धि। र अमेरिकाले गरेको आणविक निशस्त्रीकरणको आग्रहलाई उत्तर कोरियाद्वारा अस्वीकार।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनालले कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको बताउनु भएको छ। नयाँ दिल्ली स्थित नेपाली दूतावासमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले नेपाल भारत बीचका सीमा सम्बन्धी समस्या वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल तयार रहेको बताउनु भएको हो। परराष्ट्र मन्त्री खनालले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको दोहोर्याउँदै त्यस सम्बन्धमा नेपालले भारत र चीन समक्ष आफ्नो आधिकारिक धारणा स्पष्ट गरिसकेको जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलन 9 बुधे सन्देश पत्र जारी गर्दै सम्पन्न भएको छ। सम्मेलनले सबै प्रदेश सभामा डिजिटल संसदीय प्रणाली स्थापना गर्ने, अन्तर्व्यवस्थापिका मञ्चको सचिवालयको कार्य संघीय संसद सचिवालय अन्तर्गतको प्रदेश सभा सम्पर्क तथा समन्वय शाखा मार्फत सञ्चालन गर्ने, क्षमता अभिवृद्धिका लागि व्यवस्थापकीय प्रतिष्ठान स्थापना गर्न विशेष पहल गर्ने तथा संसदीय बजेट कार्यालय स्थापना प्रक्रियालाई अगाडि बढ़ाउने लगायतका सन्देश जारी गरेको छ। सम्मेलनको समापनमा सभामुख डोल प्रसाद अर्यालले जनप्रतिनिधिहरूले जनताको विश्वास र अपेक्षा अनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड़ दिनुभयो। सभामुख अर्यालले संघीयता सुदृढ़ीकरणका लागि प्रदेश सभाहरूबीच समन्वय, अनुभव आदान प्रदान तथा सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। सम्मेलनमा संघीयता कार्यान्वयनका क्रममा संघीय संसद तथा प्रदेश सभाबाट भएका कार्य प्रगति, प्रदेश सभा सञ्चालनका अभ्यास, पूर्व सम्मेलनका निर्णयहरूको कार्यान्वयन अवस्था, आगामी कार्यदिशा तथा सम्भावित निर्णयका विषयमा छलफल भएको थियो। बाँकेमा हुलाकी सड़क विस्तार गर्न थालिएको छ। जिल्लाको राप्ती सोनारी गाउँपालिका 3 स्थित नारायणपुरदेखि बाँके र दाङको सिमाना कुसुमपारी भवानीपुरसम्म सड़क विस्तार गर्न लागि हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगंजले जनाएको छ। कार्यालय प्रमुख लीला बहादुर भण्डारीले राजमार्गको दाङ बाँके र बर्दिया खण्डको 75 किलोमिटर सड़क मध्ये करिब 36 किलोमिटरको ट्र्याक खोल्नुपर्ने र त्यसमा करिब 20 पुल निर्माण हुने बताउनुभयो, जस अन्तर्गत दाङतर्फ 22 किलोमिटर सड़क र 17 पुल सहित 29 अर्ब रूपियाँ स्रोत सुनिश्चित भएको उहाँले जानकारी दिनुभयो। अधिकांश सड़कका लागि टेण्डर हुने प्रक्रियामा रहेको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो। परियोजना मार्फत अबको 3 वर्षमा दाङ बाँके र बर्दियामा काम सम्पन्न हुनेछ। यस सड़कले महेन्द्र राजमार्गको वैकल्पिक मार्गको काम गर्नेछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारले विशेष जोड़ दिइरहेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित पत्रकार भेट तथा छलफल कार्यक्रममा उहाँले समग्र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, समाधानका प्रयास र आगामी योजनाका कामलाई प्रभावकारी बनाउन आफूहरू केन्द्रित रहेको बताउनुभयो। उहाँले नियमित समन्वय, सूचना र संचारका माध्यमबाट मन्त्रालयका गतिविधिलाई पनि प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। सुरक्षित खाद्य वस्तुको महत्वबारे जनचेतना विवृद्धि गर्न आज विश्व खाद्य सुरक्षा दिवस मनाइँदैछ। संयुक्त राष्ट्र संघीय महासभाले सन् 2018 एक प्रस्ताव पारित गर्दै जून 7 विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरे अनुरूप सन् 2019 विश्वभर यो दिवस मनाउन थालिएको हो। दिवसको प्रवर्धन तथा समन्वय विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओले संयुक्त रूपमा गर्दै आएका छन्। दूषित खाद्य वस्तुका कारण विश्वभर हरेक वर्ष करिब 60 करोड़ मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब 4,20,000 जनाको मृत्यु हुने गरेको छ। पर्याप्त मात्रामा सुरक्षित र पोषणयुक्त खाद्य वस्तुमा पहुँच मानव जीवन स्वास्थ्य र समग्र कल्याणका लागि अपरिहार्य मानिन्छ। खाद्यजन्य रोगले विशेष गरी महिला बालबालिका द्वन्द्व प्रभावित समुदाय आप्रवासी तथा अन्य कमजोर वर्गलाई असमान रूपमा प्रभावित गर्ने गरेको बताइएको छ। यो दिवसका अवसरमा खाद्य सुरक्षालाई प्रभावकारी नियमन प्रणाली स्वच्छ खानेपानीमा पहुँच असल कृषि अभ्यास खाद्य सुरक्षा व्यवस्थापन प्रणाली तथा उपभोक्ता सचेतनासँग जोडेर हेरिनुपर्नेमा जोड़ दिइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको आज 28 जिल्लामा अधिवेशन सम्पन्न हुँदैछ। रासोपाले हिजो 38 जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ। प्रथम राष्ट्रिय महाधिवेशन अगावै 77 मध्ये 67 जिल्लामा अधिवेशन सम्पन्न गर्ने रासोपाको तयारी छ भने अन्य बाँकी 10 जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशनपछि हुनेछ। रासोपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार 7-9 गतेसम्म चितवनमा हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका महामन्त्री एवं पार्टीका संसदीय दलका मुख्य सचेतक कविन्द्र बुढलाकोटीले विकास समृद्धि र सुशासनको पक्षमा सरकारले निरन्तर काम गर्ने बताउनु भएको छ। रासोपा गोर्खाको प्रथम जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उहाँले विकास निर्माणका सवालमा सबै राजनीतिक दलसँग सहकार्य गरेर अघि बढ़ने स्पष्ट पार्नुभयो। उहाँले गोरखकाली रबर उद्योगलाई पुनः सञ्चालनमा ल्याउन पहल भइरहेको र त्यसका लागि अर्थ मन्त्रालयसँग आफूले पटक पटक छलफल गरेको बताउनुभयो। हुम्ला हुँदै पवित्र तीर्थस्थल मान सरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्रीको संख्या बढ़दै गएको छ। पछिल्ला केही दिन यता कैलाश मान सरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आगमन बढ़दै गएको छ। हुम्लाको हिलसानाका गत वैशाख पहिलो सातादेखि सञ्चालनमा आएको भए पनि वैशाख 30 गतेदेखि विदेशी पर्यटक हुम्ला आउन शुरू गरेका प्रमुख जिल्ला अधिकारी टेकराज रेग्मीले बताउनुभयो। कैलाश मान सरोवर दर्शनका लागि हुम्लाको बाटो छोटो पर्ने भएकाले पछिल्लो समय सिमकोट विमानस्थलमा भारतीय यात्रुको चाप देखिन थालेको हो। चीनले हिल्सा नाकालाई हुम्लावासी सहित भारतीय पर्यटकका लागि खुला गरेपछि धार्मिक पर्यटकको संख्या वृद्धि भएको सिमकोट विमानस्थलमा कार्यरत दिपेन्द्र भण्डारीले बताउनुभयो। सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाका कतिपय स्थानमा अझै पनि पानीको समस्या यथावत रहेको छ। पानीको जोहो गर्न घण्टौं टाढा जानुपर्ने बाध्यता छ। बाजुरा संवाददाता राजेन्द्र पिकको रिपोर्ट।
बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर 1 सल्लेनाका खडक कार्कीलाई पानीकै जो गर्न हरेक दिन बिहान सबेरै उठ्न पर्छ। ढिला गरी पोदेरा पुगे पानी भर्न पालै नपाइने हो कि भन्ने आशंका सहित आधा घण्टाको पैदल हिँडेर झिसमिसेमै खोला पुग्नु पर्ने बाध्यात्मक पीडा खपिन सक्नु छ। सल्लेनामा बसोबास गर्ने करिब 30 परिवारले दैनिक बेहोरी रहनु परेको खानेपानी समस्या एउटा उदाहरण मात्र हो। हाल बाजुराका अधिकांश गाउँहरूमा खानेपानी समस्या विकराल बनिरहेको छ। स्वामी कार्तिक खापर गाउँपालिका 1 मुक्तिकोटका स्थानीय धनपति विक र खप्तट छेडेदह गाउँपालिका 5 की अर्की स्थानीय देवसरा साई
घन्टा जति लागेर हामी पानी ल्याउन जान्छु, समानमा 300 घर दुरीले लाइन नै लागेर पानी भर्नुपर्छ। पानीको एकदम समस्या छ, बारी अनुसार हामीले पानी खाइरहेका छौँ अहिलेसम्म।
पानीको धेरै समस्या छ, एक घन्टा लाग्दछ हात मुख धुनलाई पनि समस्या धेरै। यो पहिलाका मुहानहरू धेरै बुझिएका पुरा भत्किएर पानीको धेरै दुःख छ हामीलाई।
नेपालको संविधानले नै प्रत्येक नागरिकलाई खाने पानी तथा सरसफाईमा पहुँचको हक हुने व्यवस्था गरेको भए पनि बाजुराका नागरिकहरूले भने त्यसको अनुभूति गर्न पाएका छैनन्। जिल्लाका दर्जन बढी गाउँमा देखिएको चरम खाने पानी संकट समाधानका लागि के पहल भइरहेको छ त? बाजुराबाट निर्वाचित प्रतिनिधि सभा सदस्य जनकराज गिरी,
खोलाको पानी खानुपर्ने, हिलो पानी खानुपर्ने त्यस्ता परिस्थितिहरू पनि छन्। यी कुराहरू मैले अब यहाँ खाने पानी विभाग योजना आयो अर्थ मन्त्रालय प्रदेशको उहाँ कहाँ पनि मैले पठाएँ। कतिपय योजनाहरू सबैतिर अब त्यसलाई फरवर्ड गरिएको छ, अब कति बजेटमा सम्बोधन हुन्छ अब त्यो निकट भविष्यमा थाहा होला।
खाने पानी तथा सरसफाई डिभिजन फिल्ड कार्यालय बाजुराको तथ्याङ्क अनुसार जिल्लाका 72% नागरिक शुद्ध खाने पानीको पहुँचमा छन् भने 28% नागरिक अझै स्वच्छ खाने पानीको पहुँचबाट वञ्चित रहेका छन्। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
चीनसँग सीमा जोडिएको संखुवा सभाको किमाथाङकामा गत शुक्रबारदेखि नेपाल टेलिकमको इन्टरनेट 4G सेवा अवरूद्ध भएको छ। भोटखोला एकका वडाध्यक्ष नुर्पु च्यावाले किमाथाङका क्षेत्रमा नेपाल टेलिकमको 4G सेवा अचानक अवरूद्ध भएको जनाउँदै समस्या देखिए लगत्तै सम्बन्धित निकायलाई जानकारी गराइएको बताउनुभयो। नेपाल चीन सीमा क्षेत्रमा अवस्थित किमाथाङका व्यापारिक, रणनीतिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्र मानिन्छ। संचार सेवा अवरूद्ध हुँदा स्थानीयसँगै सीमा क्षेत्रमा आवत जावत गर्ने सर्वसाधारण व्यवसायी तथा सेवाग्राही प्रभावित भएका छन्। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले गरेको आणविक निशस्त्रीकरणको आग्रहलाई उत्तर कोरियाले अस्वीकार गरेको छ। उत्तर कोरियाले अमेरिकालाई खुल्ला चुनौती दिँदै आफ्नो परमाणु हतियार कार्यक्रम नरोक्ने स्पष्ट पारेको हो। उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले आणविक निशस्त्रीकरणको अमेरिकी मागलाई पुरानो र अव्यवहारिक सपना बताउँदै आफ्नो आणविक हतियार कार्यक्रमलाई झन बलियो बनाउने बताउनुभयो। यो अभिव्यक्तिले फेरि एकपटक कोरियाली प्रायद्वीपमा तनाव बढ़ाएको छ। उत्तर कोरियाका वरिष्ठ नेता यो जोङले आफूले उत्तर कोरियालाई आणविक शक्तिका रूपमा मान्यता दिएको र यसलाई परिवर्तन गर्ने अमेरिकी प्रयासको कुनै कानूनी महत्व नभएको बताउनुभयो। अमेरिकी राष्ट्रपति ट्रम्प र चीनिया राष्ट्रपति शी जिनपिङ उत्तर कोरियाको आणविक निशस्त्रीकरणका लागि सहमत भएको भन्ने अमेरिकी दावीलाई पनि उहाँले खण्डन गर्नुभयो। चीनिया राष्ट्रपति शी जिनपिङले भोलि उत्तर कोरियाको भ्रमण गर्ने कार्यक्रमका बेला यो भनाई बाहिर आएको हो। यो भ्रमण मार्फत चीन उत्तर कोरियामा आफ्नो प्रभाव बलियो बनाउन चाहेको अनुमान गरिएको छ। चीनले आणविक निशस्त्रीकरणको मुद्दा प्रत्यक्ष रूपमा नउठाउने तर आर्थिक सहयोग बढ़ाउन जोड़ दिने विज्ञहरूको विश्वास छ। पाकिस्तानका आन्तरिक मामिला मन्त्री मुहसिन नकवी इरानका विदेश मन्त्री अब्बास अराघाँचीसँग भेट्न तेहरान पुग्नु भएको छ। इरानले वाशिङटनसँगको शान्तिवार्ताका क्रममा लेबनान र खाड़ी युद्धबीच सम्बन्ध रहेको बताउँदै युद्ध अन्त्यका लागि गरिने सम्झौताले यसलाई सम्बोधन गर्नुपर्ने माग गर्दै आएको छ। अप्रेलमा घोषणा गरिएको युद्ध विरामले लेबनानमा लड़ाई रोक्न असफल भएको छ। यस हप्ता घोषणा गरिएको नयाँ सशस्त्र युद्ध विराम सम्झौतालाई हिजबुल्लाहले नै ठाडै अस्वीकार गरेको थियो। इरानको विदेश मन्त्रालयले वाशिङटनको शत्रुतापूर्ण र उत्तेजक व्यवहारको निन्दा गर्दै इरानमा भएको पछिल्लो अमेरिकी आक्रमणको निन्दा गरेको छ। मध्यपूर्व द्वन्दले विश्व बजारलाई तहस नहस बनाएको छ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि अमेरिकी मध्यावधि चुनाव अघि यसलाई समाधान गर्न दबाव बढ़ाएको छ। इरान समर्थित लड़ाकु समूह हिजबुल्लाहले मार्च 2 इजरायलमाथि आक्रमण गरेपछि मध्यपूर्व युद्धमा तानिएको लेबनानले इरानलाई आफ्नो मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
विद्युतीय सवारी साधन ईभी को थप प्रवर्धनका लागि मुलुकभरि कम्तीमा 10,000 चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने एक अध्ययनले देखाएको छ। पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययन प्रतिवेदनले मुलुकभरि 10,000 चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने आवश्यकता औलाएको हो। सन् 2030 सो संख्यामा चार्जिङ स्टेशन निर्माण गर्न सकिएमा विद्युतीय सवारी साधनको प्रवर्धन उल्लेखीय रूपमा हुने प्रतिवेदनमा उल्लेख छ। हाल देशभरि 1,000 चार्जिङ स्टेशन सञ्चालनमा रहेका छन्। अधिकांश स्टेशन विद्युतीय सवारी साधनका आधिकारिक विक्रेताहरूले सञ्चालन गर्दै आएका छन्। नेपाल विद्युत प्राधिकरणले भने 142 किलोवाट क्षमताका 62 द्रुत गतिका चार्जिङ स्टेशनहरू सञ्चालन गरिरहेको छ। साविकको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रालयका सहसचिव कृष्णराज पन्थ संयोजक रहेको कार्यदलले तयार पारेको प्रतिवेदन अनुसार चार्जिङ पूर्वाधार, ब्याट्रीको लागत, सड़क पूर्वाधार, ब्याट्रीको पुनः उपयोग तथा डिस्पोजललाई चुनौतीका रूपमा देखाइएको छ। प्रतिवेदनले विद्युतीय यातायात मैत्री, भौतिक पूर्वाधारमा लगानी, निजी लगानी प्रोत्साहन, चार्जिङ स्टेशनहरू र ब्याट्री स्वापिङ नीति, ब्याट्रीको जीवन र व्यवस्थापनको चुनौती, प्रविधिको अनुसन्धान र विकास, मापदण्ड र तर्जुमा नहुनुलाई चुनौतीको रूपमा अघि सारेको छ। तनहुँ जिल्लाको धुलेगौंडादेखि सेङ्जा जिल्लाको रामबाछासम्म फैलिएको मिलेनियम ट्रेक नेपालको पर्यटन प्रवर्धनको लागि महत्वपूर्ण आधार बन्ने सरोकार भएकाहरूले बताउनु भएको छ। शनिबार काठमाडौँमा आयोजित मिलेनियम ट्रेक व्यवस्थापन समितिले आयोजना गरेको मिलेनियम ट्रेक प्रवर्धन कार्यक्रममा सहभागी पर्यटन क्षेत्रका विज्ञ, व्यवसायी तथा प्रतिनिधिहरूले मिलेनियम ट्रेकलाई नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा तनहुँ क्षेत्र नम्बर 2 सांसद श्री राम नेउपानेले मिलेनियम ट्रेकलाई नेपालमा मात्र नभई विश्व पर्यटन बजारको आकर्षणको केन्द्र बनाउन सकिने बताउनुभयो। ट्रेकिङ एजेन्ट एसोसिएशन अफ नेपाल टानका अध्यक्ष सागर पाण्डेले पूर्वाधार विकास, डिजिटल प्रचार प्रसार र आन्तरिक पर्यटन विस्तार गर्न सकिए मिलेनियम ट्रेकको भविष्य उज्जवल रहेको बताउनुभयो। तनहुँको दुलैगौंडादेखि स्याङ्जाको रामबाछासम्म जोडिएको मिलेनियम ट्रेक सन् 2000 देखि औपचारिक रूपमा सञ्चालनमा आएको थियो। प्रारम्भमा 72 किलोमिटर दूरी रहेको पदमार्गलाई विस्तार गरी हाल 92 किलोमिटर पुर्याइएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरूङले जानकारी दिनुभयो। छ रात मेरियट इन्टरनेशनल इंकले सीजी हस्पिटालिटी ग्लोबलसँग नेपालमा 2 नयाँ होटलहरू द रिच कार्लटन काठमाडौँ र द वेस्टिन काठमाडौँ सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन्। यससँगै मेरियटका विश्व प्रसिद्ध लग्जरी तथा प्रिमियम होटल ब्राण्डहरू नेपालको राजधानी काठमाडौँमा प्रवेश गर्नेछन्। द रिच कार्लटन काठमाडौँ र द वेस्टिन काठमाडौँ उच्चस्तरीय पर्यटनका लागि आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ। यी होटलहरू सन् 2031 सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। उदयपुर सिमेन्ट उद्योगले उत्पादन भइसकेको सिमेन्ट प्याकिङ बोराको अभावमा बजारमा पठाउन नसकेपछि उद्योगभित्र करिब 6 करोड़ मूल्यको सिमेन्ट अल्पत्र अवस्थामा थन्किएको छ। उत्पादन भएर तयार भएको सिमेन्ट गोदाममै थन्किँदै जाँदा उद्योगले करोड़ौंको आमदानी गुमाइरहेको छ। गत माघ महिनासम्म उद्योग आंशिक रूपमा सञ्चालन हुँदै बन्द हुँदै आएको भए पनि त्यस यता भने उद्योग पूर्ण रूपमा बन्द रहेको छ। उद्योगको सिमेन्ट उत्पादन विभागका अनुसार हाल उद्योग परिसरमा करिब 82,000 बोरा बराबरको सिमेन्ट विभिन्न अवस्थामा मौजदात रहेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
सिंगापुरमा जारी एसियन गेम्स पुरूष क्रिकेट छनौट प्रतियोगिताको फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ। आइतबार दोस्रो सेमी फाइनलमा मलेसियालाई 6 विकेटले हराउँदै हङकङ फाइनल पुगेको हो। शुरूमा ब्याटिङ गर्दै मलेसियाले दिएको 115 रनको लक्ष्य हङकङले 4 विकेटको क्षतिमा 18 ओभर 2 बलमा 120 रन पूरा गर्दै भेटाएको हो। यसअघि सिंगापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा आइतबार भएको पहिलो सेमी फाइनल खेलमा नेपालले ओमानलाई 8 विकेटले हराउँदै फाइनल यात्रा तय गरेको छ। नेपाल र हङकङ बीचको फाइनल भिडन्त सोमबार सिंगापुरमा हुनेछ। पहिलो सेमी फाइनलमा जितका लागि ओमानले दिएको 95 रनको सामान्य लक्ष्य नेपालले 9.2 ओभरमा 2 विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि लोकेश बमले सर्वाधिक अभिजित 44 रन बनाए। उनले 26 बलमा 7 चौका र 1 छक्का प्रहार गरे। ओपनर कुशल भर्तेलले 20 र रोहित पौडेलले अभिजित 21 रन बनाए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले 19.4 ओभरमा सबै विकेटको क्षतिमा 94 रन बनाएको थियो। बलिङमा नेपालका करण केसीले 3 विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले 2-2 तथा कुशल मल्ल, शहाब आलम र कप्तान दिपेन्द्र सिंह ऐरीले 1-1 विकेट लिए। साफ महिला च्याम्पियनशीपको उपाधि घरेलु टोली भारतले जितेको छ। गोवा स्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा शनिबार राति भएको फाइनल खेलमा साबिक विजेता बंगलादेशलाई 3-1 गोलले हराउँदै भारत च्याम्पियन बनेको हो। भारतले 7 वर्षपछि साफ महिला च्याम्पियनशीपको उपाधि जितेको हो। भारतको जीतमा सनफिदा नोङरूम, प्यारिक छाछा र लिन्डा कोमले 1-1 गोल गरिन्। बंगलादेशका लागि ऋतु पोर्ना चकमाको 1 गोल सान्त्वना बन्यो। भारतले सेमी फाइनलमा भूटानलाई 1-0 गोलले पछ्याएर फाइनलमा स्थान बनाएको थियो। यता अघिल्ला 2 संस्करणको विजेता बंगलादेश नेपाललाई 2-1 गोलले स्तब्ध बनाउँदै फाइनलमा पुगेको थियो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमट्टा। अब मौसम, आज राति कोशी प्रदेशका थोरै स्थानहरूमा मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा कर्णाली प्रदेशको हिमाली भूभागको 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। तनकुटाको अधिकतम तापक्रम 30.1 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 0.4 मिलिमिटर। काठमाडौँको अधिकतम 30.3 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस। पोखराको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 20.2 डिग्री सेल्सियस, वर्षा 0.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 36.1 डिग्री सेल्सियस, न्यूनतम 22.1 डिग्री सेल्सियस, वर्षा फाटफुट। दिपालको अधिकतम 38.4 डिग्री सेल्सियस, न्यूनतम 19.8 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। कूटनीतिक माध्यमबाट नेपाल भारत बीचको सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको परराष्ट्र मन्त्री शिशिर खनालको भनाई। अन्तर्व्यवस्थापिका मंचको 11 सम्मेलन 9 बुधे सन्देश पत्र जारी गर्दै कैलालीको टीकापुरमा सम्पन्न। हुलाकी सड़क अन्तर्गत ताङ, बाँके र बर्दिया खण्डको करिब 36 किलोमिटर सड़क विस्तार शुरू। हुम्ला हुँदै मानसरोवर र कैलाश जाने विदेशी तीर्थयात्रीको संख्यामा वृद्धि र अमेरिकाले गरेको आणविक निशस्त्रीकरणको आग्रहलाई उत्तर कोरियाद्वारा अस्वीकार। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।